नेपाल दर्पणमा साथी अर्जुन पोखरेलसँगै सुनिता पहरीको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटीसी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
संसदमा सम्बोधन गर्न नपाएपछि प्रधानमन्त्री दाहालले भोलि मात्र राजीनामा दिने, स्थानीय तह थप गर्ने निर्णय फिर्ता नहुँदासम्म संसद चल्न नदिने एमालेको भनाई।
दोस्रो चरणको चुनाव हुने ठाउँमा चहल पहल बढ्दै, सुनसरीमा मधेस केन्द्रित केही दलले पनि प्रचार थालेपछि नागरिक उत्साहित।
चुनाव त लागिरहेछ, घुमिरहेछ, भोट माग्दै हिँड्दै गाउँ गाउँ हिँड्दै सिकाउँदैछ।
गएको 10 महिनामा राजस्व संकलन 20% बढ़्यो, नेपालको गरिबी उल्लेख्य रूपमा घटेको विश्व बैंकको भनाई।
इजरायल र प्यालेस्टाइन बीच शान्ति सम्झौता गराउन अमेरिकाले सहयोग गर्ने, उपलब्धिमूलक शान्ति सम्झौताका लागि अमेरिकासँग सहकार्य गर्न तयार रहेको प्यालेस्टाइनका राष्ट्रपति अब्बासको भनाई।
र प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटमा आर्मीको विजयी शुरूआत, पूर्वाञ्चल 9 विकेटले पराजित।
कति हतारमा मलाई एउटा कुरा भन्नुहोस् त, आजकल शेयर कारोबार गर्न आस्पा आस्पा भन्छन् सबैले, यो आस्पा भनेको के हो?
आस्पा भनेको एप्लिकेशन सपोर्टेड बाई ब्लक अमाउन्ट, अर्थात् ग्राहकले शेयरमा लगानी गर्न चाहेको रकमलाई ग्राहकको खातामा बैंकले रोक्का गरेर शेयर दरखास्त दिने व्यवस्था हो। आस्पाकै कारण छिटो छरितो र भरपर्दो तरिकाबाट शेयरको सजिलै आवेदन दिन सकिने भएकाले लाइन बस्ने र चेकको झन्झटबाट मुक्ति मिल्छ।
अनि यो सेवा लिनलाई कुन बैंक जाने त?
नेपाल बैंक जाने नि, नेपालभर शाखा सञ्जाल नेपाल बैंकमा गई खाता खोल्ने अनि आस्पा प्रणालीमा आबद्ध हुने। आस्पा सम्बन्धी सम्पूर्ण जानकारीको लागि नजिकको नेपाल बैंक लिमिटेडका शाखाहरूमा सम्पर्क गर्नुहोस्। नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। संसदमा सम्बोधन गर्न नपाएपछि प्रधानमन्त्री पुष्पकमल दाहालले आज राजीनामा नदिने हुनुभएको छ। संसदमा विशेष सम्बोधन गरेर राजीनामा घोषणा गर्ने र राष्ट्रपति समक्ष राजीनामा बुझाउने तयारी गरे पनि एमाले संसद बैठक चल्न नदिने भएपछि प्रधानमन्त्री दाहालले राजीनामा भोलिका लागि सार्नु भएको हो। आज बिहान 11 बजेका लागि बोलाइएको संसद बैठक पटक पटक स्थगित गर्दै प्रधानमन्त्री दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सहमतिको प्रयास गरे पनि एमाले स्थानीय तहको संख्या थप्ने निर्णय फिर्ता नगर्दासम्म संसद चल्न नदिने बताएपछि संसद बैठक भोलि बिहान 11 बजेसम्मका लागि स्थगित गरिएको छ। यसअघि प्रधानमन्त्री दाहालले मन्त्री परिषद बैठकमा मन्त्रीहरूलाई आजै राजीनामा दिने तयारीबारे जानकारी गराउँदै सामूहिक तस्विर समेत खिचाउनु भएको थियो। संसद बैठक स्थगित भएपछि प्रतिक्रिया दिँदै कांग्रेस नेता तथा परराष्ट्र मन्त्री डाक्टर प्रकाश शरण महतले प्रधानमन्त्रीलाई संसदमा बोल्न नदिनु गलत भएको बताउनुभयो। दुई सत्तारूढ़ दलहरू बीचको सहमति अनुसार सत्ता हस्तान्तरण हुन लाग्दा विपक्षी दलले अवरोध गर्नुको तुक नहुने उहाँको भनाई थियो। सबै दललाई चुनावमा सहभागी गराउन मधेसमा 22 स्थानीय तह थप गर्ने निर्णय गरिएको मन्त्री महतको जिकिर थियो। तर एमालेका मुख्य सचेतक भानुभक्त ढकालले भने 22 स्थानीय तह थप गर्ने निर्णय फिर्ता नभएसम्म संसद चल्न नदिने बताउनुभयो। सहमति खोज्न भोलि बिहान 9 बजे 3 दलका शीर्ष नेताको बैठक फेरि बस्ने प्रधानमन्त्रीका स्वकीय सचिव प्रकाश दाहालले जानकारी दिनुभयो। यसैबीच संसद बैठक चल्न नसक्दा बजेट पूर्वको छलफल प्रभावित भएको छ। आजको संसद बैठकमा बजेट पूर्वको छलफल शुरू गर्ने कार्यसूची थियो।
प्रमुख निर्वाचन आयुक्त डाक्टर अयोध्या प्रसाद यादवले दोस्रो चरणमा हुने स्थानीय तहको चुनाव तोकिएकै मितिमा हुने बताउनु भएको छ। क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरमा भएको कार्यक्रममा उहाँले स्थानीय तहको संख्यामा बढ़ाउँदा केही चुनौती थपिए पनि चुनाव नरोकिने स्पष्ट पार्नुभयो। स्थानीय तहको संख्या बढ़ाएका कारण प्राविधिक र व्यवस्थापकीय समस्या भए पनि 10 दिनमा समस्या टुंग्याएर तोकिएकै समयमा चुनाव गर्न निर्वाचन आयोग प्रतिबद्ध रहेको उहाँले जानकारी दिनुभयो। जेठ 31 गते हुने स्थानीय तहको चुनावका लागि आवश्यक तयारीमा आयोग जुटिसकेकोले स्थानीय तहको संख्या थपिएका क्षेत्रमा पुनः मतदाता नामावली निर्माण, चुनावका लागि आवश्यक सामग्रीको व्यवस्थापन लगायत का उत्पन्न समस्यालाई प्राविधिक रूपमा हल गरी अगाडि बढ्ने पनि यादवको भनाई छ। उहाँले सरकार परिवर्तन, स्थानीय तहको संख्या थपघट गर्ने तथा महानगर उपमहानगरपालिका घोषणा गर्ने कुरा नितान्त राजनीतिक विषय भएकोले यस्ता कुरामा आचार संहिता लागू नहुने दावी पनि गर्नुभयो।
स्थानीय तहको संख्या थप गर्ने सरकारको निर्णयप्रति एमाले विरोध जनाएको छ। पहिलो चरणको चुनाव भएका धेरैजसो ठाउँमा मतपरिणाम घोषणा भइसकेको अवस्थामा स्थानीय तह थप्ने निर्णय निर्वाचन क्षेत्रको दुराशययुक्त हेराफेरीको नमूना भएको एमालेको आरोप छ। यसले स्थानीय तह पुनर्संरचना सम्बन्धी संविधानको स्पष्ट व्यवस्था तथा संसदबाट पारित कानूनको समेत ठाडो उल्लंघन भएको एमाले जनाएको छ। सीमा र संख्या हेरफेर गर्ने भए संविधान र कानून बमोजिम गरिनुपर्ने उसको धारणा छ। स्थानीय तहको हेरफेरले चुनावको तयारीमा समेत प्रतिकूल प्रभाव पारेर चुनावलाई अन्यल बनाएको एमाले विज्ञप्ति मार्फत जनाएको छ। एमाले प्रधान न्यायाधीश सुशीला कार्की विरूद्धको महाभियोग प्रस्ताव निशर्त र अविलम्ब फिर्ता गर्न पनि माग गरेको छ। यस्तै संविधान गतिशील दस्तावेज भएकाले औचित्य आवश्यकता जनचाहना र राष्ट्रिय हितका लागि यसमा संशोधन हुन सक्ने भए पनि बिना औचित्य र कसैको निहित स्वार्थ पूर्तिका लागि संविधानमा संशोधन हुन नसक्ने एमाले अडान राखेको छ।
गएको 10 महिनाको अवधिमा राजस्व संकलन 20% बढ़ेको छ। गएको वैशाख महिनासम्म 1,88,85,84,000 रूपियाँ राजस्व संकलन भएको छ, जुन गत वर्षको यही अवधिको तुलनामा 20% बढ़ी हो। वैशाख महिनासम्म राजस्व संकलनको लक्ष्यभन्दा 5% बढ़ी संकलन भएको छ। आयकरतर्फ 1,01,81,70,36,000, मूल्य अभिवृद्धि करतर्फ 48,32,24,11,000 र अन्तशुल्कतर्फ 37,28,57,16,000 राजस्व संकलन भएको छ।
विश्व बैंकले नेपालको गरीबी उल्लेख्य रूपमा घटेको र नीतिगत वृहत सुधारका कार्यक्रमले अर्थतन्त्रलाई उकास्ने जनाएको छ। विश्व बैंकले आज सार्वजनिक गरेको मध्य आयको मार्गमा नेपाल नामक प्रतिवेदनले अहिलेको वृद्धिदर राम्रो भए पनि थप वृद्धिदरको लागि उत्पादकत्व वृद्धि र लगानी प्रवर्धन गर्न नीतिगत सुधार अपरिहार्य भएको देखाएको छ। पूर्वाधार र सार्वजनिक क्षेत्रमा लगानी वृद्धि, दक्ष जनशक्ति उत्पादन, लगानी मैत्री नीति, विद्युत उत्पादनमा विशेष प्राथमिकता, एकीकृत कृषि विकास र व्यावसायिक तथा सिपयुक्त शिक्षाको विकासबाटै आर्थिक वृद्धिदर बढ़ाउन मदत पुग्ने प्रतिवेदनले सुझाव दिएको छ। काठमाण्डुमा भएको कार्यक्रममा विश्व बैंकका वरिष्ठ अर्थशास्त्री दामिर कोसिकले नीतिगत सहजता, आर्थिक वृद्धिका नयाँ स्रोतको निर्माण, उपलब्ध स्रोत र साधनको अधिकतम उपयोग र जनतामा लगानी बढ़ाउन सके थप आर्थिक वृद्धि हासिल गर्न सकिने बताउनुभयो।
स्थानीय तहको पहिलो चरणमा चुनाव भएका 283 स्थानीय तहमध्ये 275 स्थानको मतपरिणाम सार्वजनिक भएको छ, जसमा नेकपा एमाले 119, नेपाली कांग्रेस 103, नेकपा माओवादी केन्द्र 46, स्वतन्त्र 3 तथा रापरपा, जनमोर्चा नेपाल, नेपाल मजदूर किसान पार्टी र नयाँ शक्ति पार्टीले एक एकवटा स्थानीय तहको प्रमुख जितेका छन्। पछिल्लो परिणाम अनुसार काठमाडौँको बुढा नीलकण्ठ नगरपालिकाको मेयरमा नेकपा एमालेका उद्धव खरेल विजयी हुनुभएको छ। खरेलले 13,248 मत प्राप्त गरी विजयी हुनुभएको। उहाँका प्रतिद्वन्दी नेपाली कांग्रेसका राजु श्रेष्ठले 8,927 मत प्राप्त गर्नुभयो। उपप्रमुखमा पनि एमालेकै रमा राई विजयी हुनुभएको छ।
मतगणना भइरहेका चारमध्ये तीनवटा महानगरपालिकामा एमाले र एउटामा कांग्रेसका उम्मेद्वारले अग्रता कायम राखेका छन्। काठमाडौँमा एमाले 11,885 मतले अगाडि छ। पछिल्लो परिणाम अनुसार काठमाडौँको मेयरमा एमालेका विद्यासुन्दर साकेले 41,115, कांग्रेसका राजुराज जोशीले 29,230, विवेकशील नेपालीकी रंजु न्यौपानेले 15,172 र साझा पार्टीका उम्मेद्वार किशोर थापाले 11,485 मत पाउनु भएको छ। उपमेयरमा कांग्रेसकी हरिप्रभा खड्गीको अग्रता कायमै छ।
यस्तै पोखरा लेखनाथ महानगरपालिकाको मेयरमा एमालेका मानबहादुर जीसीले 33,001 र नेपाली कांग्रेसका रामजी कुँवरले 27,120 मत पाउनु भएको छ। चितवनको भरतपुर महानगरपालिकाको मेयरमा एमालेका देवी गेवाली 26,414 तथा कांग्रेस माओवादी गठबन्धनका उम्मेद्वार रेणु दाहालले 22,896 मत पाउनु भएको छ। उपमेयरमा कांग्रेसका पार्वती शाहले अग्रता लिइरहनु भएको छ। ललितपुर महानगरपालिकामा भने अहिले मतगणना रोकिएको छ। प्राप्त मत कम्प्युटरमा गलत इन्ट्री गरेको भन्दै विवाद भएपछि अहिले मतगणना स्थगित गरिएको हो। 26 नम्बर वाडासम्मको मतगणना सार्वजनिक हुँदा मेयरमा नेपाली कांग्रेसका उम्मेद्वार चिरीबाबु महर्जनले 23,539 र एमालेका उम्मेद्वार हरिकृष्ण व्यञ्जनकारले 23,336 मत पाउनु भएको छ।
यस्तै हेटौडा उपमहानगरपालिकाको मेयरमा एमालेका उम्मेद्वारले अग्रता लिनुभएको छ। नेकपा एमालेका तर्फबाट मेयर पदका उम्मेद्वार हरिबहादुर महतले 20,609 मत ल्याउनु भएको छ भने नेपाली कांग्रेसका आनन्दराम पराजुलीले 20,358 मत ल्याउनु भएको छ। यस्तै भक्तपुरको चाङ्गु नारायण नगरपालिकाको मतगणना भने अन्यल बनेको छ। मतगणना शुरू गर्न आज सर्वपक्षीय बैठक बसे पनि निष्कर्षमा पुग्न सकेन। गत शुक्रबार वडा नम्बर 4 मतगणना गरी मतपरिणाम सार्वजनिक गर्ने तयारी गर्दै गर्दा कर्मचारीले मतगणना पारदर्शी नगरेको र एमालेको उम्मेद्वारलाई मत थपेर जोडेको भन्दै एमाले बाहेका अरू दलले विरोध गरेपछि मतगणना रोकिएको थियो।
सरकारले बेलायतको म्यान्चेस्टर एरिनामा गैराती भएको हमलामा 19 जनाको ज्यान गएको घटनाको निन्दा गरेको छ। परराष्ट्र मन्त्री डाक्टर प्रकाश शरण महतले बेलायतका विदेश मन्त्री बोरिस जोनसनलाई पत्र लेखेर हमलामा 19 जनाको ज्यान गएको घटनाबाट अत्यन्त दुखी बनाएको र यस दुःखद घड़ीमा नेपाल सरकार र नेपाली जनताका तर्फबाट बेलायती सरकार र जनताप्रति समवेदना प्रकट गर्नुभएको छ।
सिधाकुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
घर इटा ढुङ्गा र बालुवाको संरचना मात्र होइन, तपाईँको परिवारको खुसीको आधार पनि हो। यो आधारलाई भूकम्प लगायत अन्य विपदहरूबाट सुरक्षित राख्न सुरक्षित ठाउँमा घर बनाउनु पर्दछ। त्यसैले घर बनाउँदा बाढी आउन सक्ने नदी वा खोलाको किनार छेउको स्थानलाई नरोजौं। पहिरोबाट जोगिन सकेसम्म ठाडो भिरालोमा घर नबनाऊ। जग भासिन सक्ने हुनाले काली माटी वा अन्य कमजोर माटो नभई कडा खालको बलियो माटो भएको स्थान रोजौं। घर बनाउनु अघि विज्ञहरूको प्राविधिक सल्लाह लिएर मात्र सुरक्षित निर्माण गरौं। थप जानकारीको लागि आफ्नो गाउँ विकास समिति, नगरपालिका कार्यालय वा स्थानीय स्रोत केन्द्रमा सम्पर्क गरौं।
सार्वजनिक हितका लागि नेपाल सरकार, राष्ट्रिय पुननिर्माण प्राधिकरण, सौजन्य अमेरिकी सरकार।
नयाँ वर्षको अवसरमा नेपाल टेलिकमले ल्यायो अहिलेसम्मकै सस्तो GSM डाटा प्याक।
100 रुपियाँमा पाउनुहोस् 400 MB डाटा।
ओहो, कति सस्तो! 200 रुपियाँमा त 850 MB, साँच्चै सस्तो।
त्यो भन्दा सस्तो पनि छ, 300 रुपियाँमा 1,500 MB डाटा लिनुहोस्, इन्टरनेटमा रमाउनुहोस्।
यो अफर एक्टिभेट गर्न मेसेज बक्समा जानुहोस्, लेख्नुहोस् DATA 400 MB र पठाउनुहोस् 1415।
नयाँ वर्षमा नेपाल टेलिकमका थप अफरहरू बुझ्न डायल गर्नुहोस् *1415#।
रमाउनुहोस् नेपाल टेलिकमको सस्तो इन्टरनेटमा। नेपाल टेलिकम, राष्ट्रको संचार।
तपाई अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले संसदमा सम्बोधन गर्न नपाएपछि प्रधानमन्त्री दाहालले भोलि मात्र राजीनामा दिने, स्थानीय तह थप गर्ने निर्णय फिर्ता नहुँदासम्म संसद चल्न नदिने एमालेको अडान, नेपालको गरीबी उल्लेख्य रूपमा घटेको विश्व बैंकको भनाई लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी प्रसंग। स्थानीय तहको चुनावको मिति सरेसँगै 4 प्रदेशका स्थानीय तहमा सुस्ताएको चुनावी प्रचार प्रसार विस्तारै शुरू हुन थालेको छ। ठूला पार्टी कांग्रेस र एमाले उम्मेद्वार कसलाई बनाउने भनेर अन्तिम टुङ्गो लगाइनसके पनि माओवादी केन्द्रले भने धेरैजसो ठाउँमा उम्मेद्वारको टुङ्गो लगाइसकेको छ। उम्मेद्वारको टुङ्गो लगाएका र नलगाएका दलहरू मत माग्दै घर दैलो गर्न थालेका छन्। सुनसरीबाट उज्यालो सहकर्मी सुमन पुरीको रिपोर्ट।
सुनसरीका 2 उपमहानगरपालिका, 4 नगरपालिका र थपीको 208 गाउँपालिकामा को उम्मेद्वार बन्ने टुङ्गो लागि नसके पनि उम्मेद्वारी दावी गरेकाहरू मतदाताकामा पुग्ने क्रम शुरू भएपछि गाउँ गाउँमा चुनावी रौनक शुरू भएको छ।
चुनाव त लागिरहेको छ, गाउँतिर घुमिरहेको छ, अहिले मन माग्दै हिँड्दै गाउँ गाउँ हिँड्दै सिकाउँदैछ। हामी सबै अब ठिकै छ अहिले।
चुनाव त अहिले लागिरहेको छ, अब कतिको भन्दाखेरि अब ठिक ठिकै हो। अहिले चुनाव त धुमधामै साथ लागिरहेछ।
4,21,151 जना मतदाता रहेको सुनसरीमा निर्वाचन सामग्री र मतदाता परिचय पत्र आइसकेको छ। अब मतदान अधिकृत तोक्ने र कर्मचारी खटाउने काम दुई दिनभित्रमा सकिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। थप भएका स्थानीय तहका बारेमा भने आयोगबाट पत्र नआइपुगेकाले काम अघि बढ़न सकेको छैन। निर्वाचन कार्यालयले चुनावको तयारी गर्दा दलहरू भने चुनावी प्रचारसँगै मतदाता शिक्षाका बारेमा समेत सर्वसाधारणलाई जानकारी दिइरहेका छन्। एमालेका वैकल्पिक केन्द्रीय सदस्य तैयब हुसेन,
चुनाव त लाग्न भए नै भयो नि त, अब चुनावको अध्ययनमा लागेको छ। मुस्लिम समुदायभन्दा पनि तमाम देशका नेपाली जनताहरूको यो एउटा उत्सव हो, एकदम उत्साहका साथ अगाडि बढिरहेछ। ठाउँ ठाउँमा मुस्लिमका उम्मेद्वारहरूले पार्टीले स्टेप गरिरहेछ र चुनावमा निर्धक्का साथ अगाडि बढिरहेछ। नेपाली दलहरू पनि राम्ररी पुगेका छन्। हरेक अहिले टोल टोलमा वार्ड वार्डमा अहिले कार्यक्रमहरू भइरहेको छ, निरन्तर कार्यक्रमहरू भइरहेको छ।
सुनसरीमा धेरै राजनीतिक दलहरूले चुनावी अभियान थाले पनि मधेस केन्द्रीय दलका नेता कार्यकर्ताहरू भने अझै चुनाव होला कि नहोला भन्ने अन्यलमै देखिएका छन्। कंग्रेस, एमाले, माओवादी, लोकतान्त्रिक फोरम, संघीय समाजवादी फोरम लगायत दलका नेता कार्यकर्ता र स्वतन्त्र चुनाव लड्ने तयारीमा रहेका दलका नेता कार्यकर्ताले पनि प्रचार थालिसकेका छन्। संघीय समाजवादी फोरम नेपालका नेता एसएन मेहता,
जनताले के भन्छ भने अहिलेसम्म संविधान संशोधन हुन गरिकन कुनै पनि हालतमा चुनावमा जानु हुँदैन थियो, जानु पनि हुँदैन, हाम्रो माग पुरा भएकै छैन, तपाईँहरू चुनावमा जाँदै हुनुहुन्छ भनेर त्यस्तो कुराहरू गुनासो त छन्। जनताको त धेरै कुराहरू छ नि, विगत मधेस आन्दोलन भयो, जनजाति आन्दोलन भयो, मुस्लिम आन्दोलन भयो, थारूवाड आन्दोलन भयो, त्यो बेला भएको के अरे मागहरू जुन सरकारले सम्झौता गरे तिनीहरू अहिले सभा सर्वतामा गरेका छन्, तपाईँहरू किन चुनाव जाँदैनन् भनेर धेरै गुनासोहरू छ, त्यसलाई हामी छिरफार गर्दै अगाडि बढ्दैछौँ।
नेताहरू आफूलाई मत माग्दै प्रचारमा लागे पनि मतदाता शिक्षाका विषय भने उनीहरूले कम मात्रै चासो दिइरहेका छन्। उनीहरू आफूलाई फलानो चिन्हमा मत दिनुहोला है भनेर मत मागिरहेका छन्, तर कसरी मतदान गर्दा बदर हुँदैन भन्ने कुरा चाहिँ सिकाइरहेका छैनन्।
रिपोर्टपछि अब फेरि खबरकै सिलसिला। रामेछापको लामागाउँमा प्रदूषित पानी खाएका 100 भन्दा बढी बिरामी परेका छन्। उनीहरूलाई झाडा पखाला लाग्ने, टाउको दुख्ने, वाकवाकी लाग्ने र ज्वरो आउने समस्या देखिएको जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख डाक्टर प्रकाश प्रसाद शाहले जानकारी दिनुभयो। जिल्ला अस्पतालमा 1500 मात्र भएकाले बिरामीलाई भुइँमै राखेर उपचार गराउनु परेको उहाँले बताउनुभयो। बिरामी धेरै भएपछि चिकित्सक सहितको टोलीले गाउँ पुगेर पानीको मुहान र ट्याङ्की निरीक्षण गरी पानी परीक्षणका लागि काठमाडौँ पठाएको छ। खानेपानीको अरू विकल्प नहुँदा लामागाउँका 21 परिवारले खिरेपानी खोलाबाट ल्याएको पानी ट्याङ्कीमा संकलन गरेर उपभोग गर्दै आएका छन्। वर्षा शुरू भएसँगै खोलामा प्रदूषण बढ़ेको छ। यस्तै विद्यार्थी बिरामी परेपछि रामेछाप बजारको गंगालाल बोर्डिङ स्कूल 5 दिनका लागि बन्द गरिएको छ।
राष्ट्रिय मानवाधिकार आयोगले खोटाङको कपिलासगढी गाउँपालिका 4 बाक्सिलामा रहेको नेपाल खाद्य संस्थानको डिपो कार्यालयमै कुहिएको चामल तत्काल नष्ट गर्न निर्देशन दिएको छ। उत्तरी क्षेत्रमा रहेको खाद्य संस्थानको डिपोमा 46 क्विन्टल 90 किलो चामल कुहिएको पाइएपछि तत्काल नष्ट गर्न खाद्य संस्थान र प्रशासनलाई निर्देशन दिइएको हो। डिपोको गोदाममा राखेको 46 क्विन्टल 90 किलो चामल बजारमा भन्दा महँगो भएपछि बिक्री नहुँदा गोदाममै कुहिएको हो।
सुर्खेतमा जीप दुर्घटना हुँदा एकजना प्रहरीको ज्यान गएको छ, 25 घाइते भएका छन्। कालीकोटमा पहिलो चरणको चुनावमा खटिएका प्रहरी बोकेर सुर्खेतका लागि छुटेको ना 1 4 76 नम्बरको जीप वीरेन्द्रनगर 14 साउने पानीमा दुर्घटना हुँदा रूकुमकी प्रहरी जवान ताराचन्दको ज्यान गएको हो।
कृषि तथा वन विज्ञान विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयबीच भौतिक सम्पत्ति विवाद समाधान हुने भएको छ। कृषि विश्वविद्यालय स्थापना भएसँगै त्रिवीले आफूले भोग चलन गर्दै आएको रामपुर र हेटौँडाको भौतिक संरचना दिन अटेर गरेपछि 6 वर्षदेखि विवाद हुँदै आएको थियो। कृषि विश्वविद्यालयका उपकुलपति ईश्वरी प्रसाद ढकालले रामपुरमा रहेको जग्गामध्ये 295 बिघा कृषि र झण्डै 41 बिघा त्रिभुवन विश्वविद्यालयलाई दिने निर्णय गरिएको बताउनुभयो।
अस्ट्रेलिया पठाइदिने भन्दै ठगी गरेको आरोपमा धादिङ थाक्रे गाउँपालिकाका विदुर कुमार अर्याल पक्राउ परेका छन्। उनले काठमाडौँको पुतली सड़कमा स्टार वर्ल्ड इन्टरनेशनल एजुकेशन कन्सल्टेन्सी खोलेर अस्ट्रेलिया पठाइदिने भन्दै विभिन्न व्यक्तिलाई भारत लगेर अलपत्र पारेको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको हो।
साझा यातायातले भोलिदेखि भक्तपुरमा पनि सेवा विस्तार गर्ने भएको छ। भोलिदेखि साझाका 20 बस काठमाडौँको स्वयम्भूदेखि भक्तपुरको सूर्य विनायकसम्म चल्ने साझा यातायातका प्रमुख कार्यकारी अधिकृत महेन्द्र राज पाण्डेले जानकारी दिनुभयो। बिहान 6 बजेदेखि बेलुकी 9 बजेसम्म बस सञ्चालन हुनेछन्। भक्तपुरको सूर्य विनायकबाट स्वयम्भूसम्मको भाडा 25 रूपियाँ तोकिएको छ।
सीधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्ज नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ सुन्दै गर्नुहोला
निर्वाचन आचार संहिता अनुसार निर्वाचन प्रसार प्रसार आम सभा तथा जुलुसमा बाल बालिकाको प्रयोग गर्न वा गराउन हुँदैन यसरी प्रयोग गर्नु निर्वाचन आचार संहिताको उल्लङ्घन हो
निर्वाचन आचार संहिता उल्लङ्घन गरेमा रु 1,00,000 जरिवाना र उम्मेद्वारी रद्द हुनेसम्मको कानूनी व्यवस्था रहेको छ
कतै तपाईँ हाम्रै वरिपरि दलगत राजनैतिक गतिविधिमा बालबालिका तथा विद्यालयको प्रयोग त भइरहेको छैन
यसरी बालबालिका तथा विद्यालय प्रयोग गरिएको देख्नु भएमा तुरुन्तै निर्वाचन आयोगको जिल्ला वा केन्द्रीय कार्यालय तथा जिल्ला वा केन्द्रीय बाल कल्याण समितिमा उजुरी गरौं
बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान
ओहो महेशजी हिजोको कार्यक्रममा तपाईँले धारा प्रवाहका साथ बोल्नु भएको देखेर म त छक्कै परे हिजो आज त हेर्दा पनि एकदमै प्रोफेसनल र आत्मविश्वासी देखिनुहुन्छ
यो सबै परिवर्तन त निपमा पब्लिक स्पिकिङ तालिम लिएपछि भएको हो नि
हजुर वाक शक्ति व्यक्तित्व तथा क्षमता विकास गरी विभिन्न क्षेत्रमा सफल हुनका लागि एकदमै उपयोगी पब्लिक स्पिकिङ तालिममा सहभागी हौ
सम्पर्क
नेपाल एन्टरप्रेनरसिप एजुकेशन फाउन्डेसन निफ बाग बजार काठमाडौँ
फोन नम्बर 42385 4238545
एभरेस्ट ब्याङ्क रहेको बिल्डिङको थर्ड फ्लोर
साथै एसईई दिएका विद्यार्थीहरूका लागि विशेष कोर्सको व्यवस्था छ
भूकम्प पीड़ित तथा गृह श्रमिकहरूको लागि रोजगारीको अवसर
होमनेट नेपालको शहरी रोजगार सहायता केन्द्रले विभिन्न रोजगारदाता संघ संस्थाहरूसँगको समन्वयमा भूकम्प पीड़ित गृह श्रमिक विद्यालय छोडेर बसेका तथा सिप भएर पनि बेरोजगार बसेकाहरूका लागि विभिन्न अनौपचारिक क्षेत्रका रोजगारदाता संघ संस्थाहरूसँग समन्वय गरी रोजगारीका लागि सहयोग गर्ने भएकाले इच्छुक व्यक्तिहरूले तुरन्त सम्पर्क राख्नुहोस्
सम्पर्क होमनेट नेपाल शहरी रोजगार सहायता केन्द्र फोन 4221-76-410-2063
टोल फ्री नम्बर 1660100019
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ
अब बाँकी खबर नेपालमा पछिल्लो समय डंगर गिद्धको संख्या बढ़ेको छ पछिल्ला चार वर्षमा गरिएको अध्ययन अनुसार डंगर गिद्धको संख्या बढ़िरहेको पंक्षी संरक्षण संघको गिद्ध संरक्षण कार्यक्रमका अधिकृत कृष्ण प्रसाद भूषालले जानकारी दिनुभयो उहाँका अनुसार सन् 2014 गिद्धको संख्या 68 रहेकोमा यस वर्ष 111 पुगेको छ सरकारले गिद्धको संरक्षणका लागि सन् 2009 नै गिद्ध संरक्षण कार्ययोजना लागू गरेको छ
सरकारले प्रेस काउन्सिल नेपालको अध्यक्षको नियुक्ति कानून विपरीत गरेको भन्दै सर्वोच्च अदालतमा आज रिट निवेदन दायर गरिएको छ प्रेस काउन्सिलको अध्यक्ष बन्ने मापदण्ड पूरा नगरेका भवानी बराललाई नियुक्ति गरिएको भन्दै बदर गर्न माग गरेर वैकुण्ठ भण्डारीले सर्वोच्चमा रिट दायर गर्नुभएको हो प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सूचना तथा संचार मन्त्रालय प्रेस काउन्सिल नेपाल लगायतलाई विपक्षी बनाएर दायर गरिएको रिटमा बराललाई कानून विपरीत नियुक्ति गरिएको भन्दै बदर गर्न माग गरिएको छ यसैबीच सरकारले राष्ट्रिय समाचार समिति रासको महाप्रबन्धकमा पत्रकार उपेन्द्र शर्मालाई र निर्यात तथा प्रवर्धन केन्द्रका कार्यकारी निर्देशकमा शरद विक्रम राणालाई नियुक्त गरेको छ
अवैध भारतीय नोटको कारोबारमा संलग्न दुईजनालाई प्रहरीले पक्राउ गरेको छ विभिन्न नाका हुँदै भारतले प्रतिबन्ध लगाएका 500 र 1,000 दरका नोट भित्र्याउने भारत हरियाणाका अनिल कुमार सोनी र किरण कुमार सोनीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले पक्राउ गरेको हो उनीहरूको साथबाट 500 र 1,000 दरका 50,00,000 रुपियाँ बरामद गरिएको प्रहरीले जनाएको छ यस्तै विभिन्न वन्यजन्तुका अङ्गसहित प्रहरीले 6 जनालाई पक्राउ गरेको छ 44 किलो सालकको खपटासहित 5 जनालाई चाभैलबाट र 1 जनालाई बाघको छालासहित कलंकीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ
बैतडीमा 2,485 जनाले स्वास्थ्य बीमा गराएका छन् पुसको पहिलो हप्तादेखि अहिलेसम्म 2,485 जनाले स्वास्थ्य बीमा गरेका स्वास्थ्य बीमा कार्यक्रमका जिल्ला प्रबन्धक जनक साउदले जानकारी दिनुभयो स्वास्थ्य बीमा कार्यक्रममा नाम गराएका मध्ये अहिलेसम्म 133 जनाले सेवा लिइसकेका छन्
शेयर बजार परिसूचक नेप्से आज 10.11 अंकले बढेर 1,626.51 बिन्दुमा पुगेको छ सबै समूहको परिसूचक बढेको दिन आज सबैभन्दा धेरै उत्पादन समूह 55.01 अंकले बढेको छ आज 78,66,00,000 भन्दा धेरैको शेयर कारोबार भएकोमा सबैभन्दा धेरै मेरो माइक्रो फाइनान्स वित्तीय संस्थाको 6,71,00,000 भन्दा बढ़ीको शेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ
काठमाडौँमा आज यो वर्षकै सबैभन्दा धेरै गर्मी भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो काठमाडौँको अधिकतम तापक्रम 32 डिग्री सेल्सियस पुगेको थियो। काठमाडौँमा हिजो र अस्तिको तापक्रम 30 देखि 31 डिग्री सेल्सियससम्म पुगेको थियो।
सुनकोसी नदीको बेली ब्रिज हटाएपछि उदयपुर र खोटाङको सिधा यातायात सेवा बन्द भएको छ। सुनकोसी नदीमा पानीको बहाव बढेपछि उदयपुरको फक्सिङटार र खोटाङको लिचकी रामचेको बीचमा जडान गरिएको बेली ब्रिज हटाइएको गाईघाट डिक्टेल सड़क कार्यालय उदयपुरका इन्जिनियर कमल प्रसाद यादवले जानकारी दिनुभयो।
मेरो पनि भन्नु छ।
प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा दिने तयारी गरेको खबर उज्यालोमा सुनेर र पढेर धेरैजनाले प्रतिक्रिया दिनुभएको छ। अपरिचित नाम राखेका साथी ट्वीट गर्नुहुन्छ, लम्बसारवादी र विकासका काममा सिन्को भाँच्न सक्दैनन् भन्ने आरोपका बीचमा प्रधानमन्त्री हुनुभएको थियो। तर गगन थापा, जनार्दन शर्मा, नवीन्द्र राज जोशी जस्ता इमानदार मन्त्रीको साथमा निकै राम्रा काम पनि भए। प्रधानमन्त्रीलाई धन्यवाद।
आचार्यजी ट्वीट गर्नुहुन्छ, प्रचण्ड नेतृत्वको सरकार विदा भएर नयाँ सरकार आउँदैछ। नयाँ सरकारमा पनि जनार्दन शर्मा, गगन थापा र नवीन्द्र राज जोशी जस्ता काम गर्ने मन्त्री दोहोरिएमा नागरिकले राहत पाउने थिए।
समय अधिकारी लेख्नुहुन्छ, प्रचण्ड सरकारले काँग्रेससँग भएको भद्र सहमति पालना गर्ने देखियो। अब नयाँ सरकारले पनि भद्र सहमति पारित गरोस् र अहिलेको सरकारले शुरू गरेका राम्रा कामलाई निरन्तरता दियोस्।
विपिन पौडेल, प्रधानमन्त्रीको राजीनामाले चुनाव नीति तथा कार्यक्रम र बजेटमा प्रभाव पार्छ कि भन्ने शंका गर्नुहुन्छ। यस्तै दिवाकर राई लेख्नुहुन्छ, सत्ताको खेल शुरू भएपछि दोस्रो चरणको चुनाव जेठ 31 हुन्छ भनेर हामीले कसरी विश्वास गर्ने।
भीम कार्की लेख्नुहुन्छ, देशमा यस्तो अस्थिरता कहिलेसम्म। एउटा सरकारले कम्तीमा 5 वर्ष काम गर्न पाए पो विकास हुन्थ्यो। अहिले कंग्रेससँग भद्र सहमति पालना गर्ने नाममा प्रचण्डले राजीनामा दिँदै हुनुहुन्छ, तर यसले हामी अगाडि भन्दा पनि पछाडि धकिलिँदैछौ।
अनि हेटौडाबाट अभिलाषी खड्काले हाम्रो आइबीआरमा रेकर्ड गराएको विचार यस्तो छ।
आश लाग्दो आश्वासन आयो, गुलियो मिठो भाषण आयो, गरिबको सुदिन आयो क्यारे भनी ठाने, बजारमा अझै महँगो राशन आयो, दक्षिणतिरबाट हामीलाई तहलाउन दुर्योधन आए, दुशासन आयो, आश लाग्दो आश्वासन आयो, गुलियो मिठो भाषण आयो।
विचारका लागि तपाईलाई धन्यवाद। तपाई पनि आफूलाई लागेका कुरा लेख्न र भन्न सक्नुहुन्छ। आफ्नो विचार हाम्रो आइभीआर नम्बर 01500001922 फोन गरेर रेकर्ड गराउनुहोला।
यस्तै मोबाइलमा यूएनएन टाइप गरी एक स्पेस दिएर नाम र ठेगाना सहित 35566 पठाउन सक्नुहुन्छ। तपाईँका विचार नेपाल दर्पण र काया कैरनमा प्रसारण गर्नेछौ।
मेरो पनि भन्नु छ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू सञ्जीता देवकोटा र सुजाता खत्री। अब विदेशका खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र प्यालेस्टाइन बीच शान्ति सम्झौता गराउन आफू जस्तोसुकै सहयोग गर्न तयार रहेको बताउनु भएको छ। प्यालेस्टाइनका राष्ट्रपति मोहम्मद अब्बाससँग भएको भेटका क्रममा राष्ट्रपति ट्रम्पले दुई देशबीच शान्ति सम्झौता गर्न सकिने सहयोगका बारेमा छलफल गरिरहेको बताउनु भएको हो। भेटवार्तापछिको पत्रकार सम्मेलनमा प्यालेस्टाइनका राष्ट्रपति अब्बासले उपलब्धिमूलक शान्ति सम्झौताका लागि अमेरिकासँग सहकार्य गर्न तयार रहेको बताउनु भएको छ।
बेलायतको म्यान्चेस्टर शहरमा भएको बम आक्रमणमा ज्यान गुमाउनेको संख्या 22 पुगेको छ। 50 घाइते भएका छन्। कन्सर्टमा अमेरिकी गायिका एरियाना ग्रान्डले गीत गाएपछि बम विस्फोट भएको प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। घटनामा संलग्न भएको आरोपमा एक व्यक्तिलाई पक्राउ गरिएको छ। आईएसले घटनाको जिम्मा लिए पनि यसको पुष्टि भएको छैन। बेलायतका प्रधानमन्त्री थिरेसा मेले बम आक्रमणलाई आतंकवादको संज्ञा दिनुभएको छ।
नेपाल दर्पणमा अब खेल खबर। प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेटमा त्रिभुवन आर्मी क्लबले विजयी शुरूआत गरेको छ। किर्तिपुरमा आज भएको उद्घाटन खेलमा आर्मीले पूर्वाञ्चललाई 9 विकेटले हराएको हो। 104 रनको लक्ष्य आर्मीले 18 ओभर 4 बलमा 1 विकेट गुमाएर भेट्टायो। आर्मीका अनिल मण्डलले 56 तथा सागर पुनले 40 रन बनाए। पहिले ब्याटिङ गरेको पूर्वाञ्चलले 32 ओभर 3 बलमा सबै विकेट गुमाएर 103 रन बनाएको थियो। उस्का मेहबूब आलमले 36 रन बनाए। आर्मीका सागर ले 5, शंकर भण्डारीले 3 तथा सोमपाल कामीले 2 विकेट लिए। प्रतियोगितामा भोलि नेपाल पुलिस क्लब र सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको टीम बीच खेल हुनेछ। प्रतियोगिताको विजेताले 20 लाख तथा उपविजेताले 10 लाख रूपियाँ पाउनेछन्। खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एक पटक।
संसदमा सम्बोधन गर्न नपाएपछि प्रधानमन्त्री दाहालले भोलि मात्र राजीनामा दिने। स्थानीय तह थप गर्ने निर्णय फिर्ता नहुँदासम्म संसद चल्न नदिने एमालेको भनाई।
दोस्रो चरणको चुनाव हुने ठाउँमा चहल पहल बढ्दै। सुनसरीमा मधेस केन्द्रित केही दलले पनि प्रचार थालेपछि नागरिक उत्साहित।
गएको 10 महिनामा राजस्व संकलन 20% बढ्यो। नेपालको गरिबी उल्लेख्य रूपमा घटेको विश्व ब्याङ्कको भनाई।
इजरायल र प्यालेस्टाइन बीच शान्ति सम्झौता गराउन अमेरिकाले सहयोग गर्ने। उपलब्धिमूलक शान्ति सम्झौताका लागि अमेरिकासँग सहकार्य गर्न तयार रहेको प्यालेस्टाइनका राष्ट्रपति अब्बासको भनाई।
र प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटमा आर्मीको विजयी शुरूआत। पूर्वाञ्चल 9 विकेटले पराजित।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी संघर्ष विष्टसँगै अर्जुन पोखरेल र सुनिता पहरी विदा हुन्छौ। नमस्कार।